Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोललाई प्राथमिकता दिन सुर्खेतका राजनीतिक दलहरूको आग्रह, स्थानीय तह नटुक्राउन सुझाव।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा, दुवै निर्वाचन एकैपटक गर्न उचित नहुने प्रमुख आयुक्तको दावी।
उत्तर कोरियाको मिसाइल परीक्षणबारे संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा हुने छलफलको कुनै महत्व नरहेको अमेरिकाको दावी, वार्ताको समय सकिएको भनाई।
र आगामी मङ्सिरमा हुने एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा 6 टिम सहभागी हुने, विजेताले 21 लाख पाउने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतका राजनीतिक दल र सरकारवालाहरूले भूगोललाई विशेष प्राथमिकतामा राखेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका छन्। निर्वाचन क्षेत्र निर्धारण आयोगले वीरेन्द्रनगरमा गरेको राय सुझाव संकलनमा उनीहरूले भूगोलका आधारमा निर्वाचन क्षेत्र तय गर्न उचित हुने तर्क गरेका हुन्। उनीहरूले सुर्खेत सहित समग्र प्रदेश नम्बर 6 पहाडी क्षेत्र र भौगोलिक विकटता भएकाले पनि जनसङ्ख्याभन्दा भूगोललाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूले स्थानीय तहमा रहेका नगरपालिका तथा गाउँपालिकाका कुनै पनि वडाहरू नछुट्टिने गरी काम अगाडि बढाउनु पर्ने सुझाव दिएका छन्। हरेक वडामा भएका लोप उन्मुख जातिहरूको संरक्षणका लागि जुनसुकै वडामा बसोबास गर्ने भए पनि त्यहाँ विशेष संरक्षित क्षेत्र बनाउनु पर्ने उनीहरूको भनाइ छ। राय सुझाव संकलन कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सुर्खेत जिल्लाका सबै 9 स्थानीय तहका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा सांसद तब्दबहादुर विष्ट, लालबहादुर घले, नेकपा एमालेका पोलिटब्युरो सदस्य यामलाल कडेल, नेपाली कङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, एमालेका सचिव मोहन बडुवाल, कङ्ग्रेसका क्षेत्रीय सभापति नारायण कुमार कोइरा, माओवादी केन्द्रका जितबहादुर राणा लगायत विभिन्न दलका प्रतिनिधिहरूले राय सुझाव दिनुभएको थियो। क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुडागाईले निर्वाचन क्षेत्र निर्धारण आयोगले सुर्खेत जिल्लामा भूगोललाई नै प्राथमिकतामा राखेर काम अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगका सहसचिव नारायण रेग्मी र उपसचिव रमेश भण्डारी लगायतको टोलीले राय सुझाव संकलन गरेको हो। गत 11 काम थालेको आयोगले 21 दिनभित्र तोकिएको काम सम्पन्न गरेर सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ। आयोगले विभिन्न क्षेत्रका विज्ञहरू, राजनीतिक दलका प्रतिनिधि र सरकारको सुझाव अनुसार नै विवाद नहुने गरी क्षेत्र निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ। आयोगले यसअघि नै सूचना जारी गरी प्रतिनिधि सभा र प्रदेश सभाको लागि निर्वाचन क्षेत्र निर्धारण गर्न राय सुझाव मागेको छ। सरकारले संघको 165 र प्रदेशको 330 क्षेत्र निर्धारणको लागि गत 8 सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमल नारायण दासको अध्यक्षतामा 5 आयोग गठन गरेको हो।
यसैबीच कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई तपाईँको विचारमा निर्वाचन क्षेत्र कसरी तय गर्न उचित होला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
जनसङ्ख्यालाई मात्रै नभएर भौगोलिकलाई पनि आधार बनाएर सीमा निर्धारण गर्नुपर्छ भन्ने लागेको छ। दोस्रो कुरो, यो निर्वाचन सङ्घको बनाउँदाखेरि पनि त्यो स्थानीय तहलाई नटुक्र्याउने गरी थोरै बरु जनसङ्ख्या तलमाथि भए परे पनि सङ्घको चाहिँ गराउनुपर्छ। प्रदेशको सीमा निर्धारण गर्दाखेरि पनि जुन स्थानीय तह छ त्यो तहलाई नफुटाउने गरी नटुक्रिने गरी बनाइयो भने राम्रो हुन्छ भन्ने लागेको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगलाई एकदम अनुरोध गर्न चाहन्छौँ कि यो स्थानीय तहलाई फुटाउने गरी त्यो चाहे त्यो केन्द्रको होस् चाहे त्यो प्रदेशको होस् त्यो सीमा निर्धारण नहोस्। नहोस् भन्ने सुझाव राख्न चाहन्छु।
आयोगलाई हामी के रिक्वेस्ट गर्छौँ भन्दा एउटा विधि चारवटा पाँचवटा मात्रै भए पनि बुँदा निर्धारण गरेर गाउँपालिका नगरपालिका फुटाल्न पाउने कि नपाउने, न्यूनतम जनसङ्ख्या यतिको सीमा निर्धारण हुनुपर्ने र यो जनसङ्ख्यालाई मात्रै सीमा निर्धारण गर्न हुँदैन, यो हाम्रो सबैको राय हो। भूगोललाई पनि मान्नुपर्छ, किन भन्दा यो हाम्रो प्रदेश सबैभन्दा ठुलो प्रदेश छ, खालि भूगोल मात्रै धेरै छ, तर जनसङ्ख्या गर्दाखेरि अत्यन्त थोरै क्षेत्रहरू यहाँ पर्छन्, त्यसैले यसलाई यो मान्नु हुँदैन भन्ने हाम्रो वास्तवमा धारणा छ।
जहाँ चाहिँ उत्पीडनमा परेका जनताहरू छन् तिनीहरूलाई चाहिने होइन अगाडि ल्याउनुको लागि भौगोलिक आधारले जुम्ला, कालीकोट, हुम्ला, बनजागरकोट जस्ता जिल्लाहरू, त्यस्ता जिल्लाहरूलाई चाहिँ भौगोलिक आधारले निर्वाचन क्षेत्र घोषणा गरियोस्।
जिल्लामै रहेका राजी, राउटे, कुसुन्डा लगायत जो चाहिँ छ जिल्लामा त्यसलाई संरक्षित क्षेत्र बनाइन पर्यो। जस्तो ओडामै या टोलमै रहेछ भने त्यसको छुट्टै एउटा इकाइ बनाएर त्यो एउटा सत्ता त्यहाँ सञ्चालन गर्ने हिसाबबाट त्यसलाई लैजान पर्यो।
पहाडमा चाहिँ असहज स्थिति छ, ठुलो धनराशि खर्च गरे पनि विकासका संरचनाहरू बन्न नसकेको अवस्था छ, त्यसकारण पनि भूगोललाई प्राथमिकताका साथ ध्यान दिएर निर्वाचन क्षेत्र निर्धारण गर्न सक्यो भने राम्रो हुनेछ।
प्रादेशिक संरचनामा पनि भूगोलको कुरा, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धका कुराहरू, जनसङ्ख्याका कुरा, त्यो समेतलाई होइन छलफल चलायो भने त्यो पनि एउटा मापदण्डभित्र समेट्न सक्छ जस्तो मलाई लाग्छ।
गाउँपालिका नगरपालिकालाई विभाजन गरेर क्षेत्र विभाजन गर्यो भने त्यति राम्रो देखिँदैन र हुँदैन पनि, अव्यवहारिक पनि हुन्छ, त्यसलाई कसरी राख्ने त्यो प्राविधिक रूपमा मिलाउने कुरो यहाँहरूको हो।
बर्दिया राष्ट्रिय निकुञ्जले मानव र वन्यजन्तु बीचको द्वन्द कम गर्न भन्दै मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई प्राथमिकतामा राखी बजेट व्यवस्था गरेको छ। चालु आर्थिक वर्ष 2074-75 बर्दिया निकुञ्जले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरूलाई वन्यजन्तुबाट पर्ने असर न्यूनीकरण गर्नका लागि प्रभावकारी कार्य गरिने बताएको छ। यस आर्थिक वर्षमा जनताको माग बमोजिम कार्यक्रम सञ्चालन गर्न सरकारबाट उचित बजेटको व्यवस्था भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा जानकारी दिनुभएको छ। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि 2,75,00,000 रुपियाँ, निकुञ्ज किनारमा विद्युतीय तारबार एवं प्रखाल निर्माणका लागि 1,75,00,000 रुपियाँ आएको उहाँको भनाइ छ। यस्तै वन्यजन्तु पीडित परिवारको आय आर्जनमा सहयोग पुर्याउन 1,00,00,000 रुपियाँ भन्दा बढी र ठाकुरबाबा नगरपालिका भुरेगाउँ क्षेत्रको समस्याका रूपमा रहेको तल बिलुवा खोला नियन्त्रणका लागि भने 30,00,000 रुपियाँ बजेट व्यवस्था गरेको छ। चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका लागि 6,00,000 रुपियाँ र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाउन समेत बजेट व्यवस्था गरिएको छ। यसै गरी वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्न 1,00,00,000 रुपियाँ र पर्यापर्यटन कार्यक्रमलाई सहयोग पुग्ने वनपथ मूल पुल पचान जस्ता कार्यक्रमका लागि भने झन्डै 1,50,00,000 रुपियाँ बजेट व्यवस्था गरिएको छ।
वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बामे, थारा, कारागाउँ र पोखराका 50+ बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्। पानीको सतह बढेपछि नदीमा ढुङ्गा नचल्दा उनीहरू विद्यालयमा जानबाट वञ्चित भएका हुन्। सुर्खेतको बजेटचौर स्थित भानु माविमा पढ्ने ती बालबालिका एक हप्तादेखि विद्यालय जान नसकेको कक्षा 9 विद्यार्थी प्रकाश बस्नेतले बताउनुभयो।
सिंचाई मन्त्री सञ्जय गौतमले मध्य र सुदूरपश्चिम क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवका योजनाहरूलाई आफ्नो कार्यकालमा सम्पन्न गराउने बताउनु भएको छ। प्रेस युनियन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गौतमले राष्ट्रिय गौरवका योजना निर्माण कार्य सुरु भएको, लामो समयसम्म विद्या समेत पूरा हुन नसकेको भन्दै निर्माण पूरा हुन नसक्नुको कारण खोजिने बताउनु भएको छ। उहाँले बाँकेको सिक्टा सिंचाई, सुर्खेतको भेरी डाइभर्सन, बर्दियाको बबई नहर र कैलालीको रानी जम जरुवा सिंचाई आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताउनु भएको छ। उहाँले राष्ट्रिय गौरवका योजना पूरा नहुँदा पश्चिम क्षेत्रले कृषिमा फड्को मार्न नसकेको बताउनु भएको छ। बाँके र बर्दियालाई एग्रिकल्चरको हबको रूपमा विकास गरिनुपर्ने मन्त्री गौतमको भनाइ रहेको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। व्यवस्थापिका संसदले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि तयार पारेको विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ। संसदको बैठकले गृहमन्त्री नारदन शर्माले पेश गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2074 र प्रदेशसभा सदस्य निर्वाचन निर्वाचन विधेयक 2074 समितिमा पठाएको हो। राज्य व्यवस्था समितिमा ती दुई विधेयकलाई थप परिमार्जन र परिष्कृत गरिनेछ। संसदले दर्ता गराएका संशोधन प्रस्तावमा आवश्यक छलफल गरी निष्कर्षमा पुर्याइने समितिले जनाएको छ। यी विधेयकमाथि एक दर्जन भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन्।
व्यवस्थापिका संसद विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिएको छ। समितिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग तथा अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई तयार भएको विधेयक 15 दिनभित्र छलफलका लागि पेश गर्न निर्देशन दिएको हो। कानुनमा जतिसुकै ठेक्काका जिम्मेवारी लिए पनि हुने व्यवस्था भएकाले एउटै ठेकेदारले 13 वटासम्म ठेक्का लिने तर कुनै पनि काम समयमा पुरा नगर्ने जनगुनासो बढेपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिका सभापति रविन्द्र अधिकारीले जनकपुरमा सञ्चालन एकीकृत शहरी विकास आयोजनाका कार्यक्रम अनियमितता भएको गुनासो आएकोले 15 दिनभित्र आन्तरिक छलफल गरी प्रतिवेदन शहरी विकास मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिइसकेको बताउनुभयो।
त्यसै गरी व्यवस्थापिका संसदमा लेखा परीक्षण विधेयक 2073 प्रस्तुत भएको छ। अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विधेयक प्रस्तुत गर्दै लेखा परीक्षणको कार्यलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नयाँ ऐनको जरुरी रहेको बताउनु भएको छ। सरकार 50% भन्दा बढी सरकारी स्वामित्व भएको निकायको लेखा परीक्षण गर्ने व्यवस्था भएकाले त्यसलाई व्यवस्थित र पारदर्शी बनाउँदै समय अनुकूल बनाउन नयाँ ऐन जरुरी रहेको उहाँको भनाइ छ। हाल मुलुकमा लेखा परीक्षण ऐन 2048 अनुसार लेखा परीक्षण कार्य अगाडि बढिरहेको छ। बोनस 5 संशोधन विधेयक 2074 बैठकले बहुमतले पारित गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अहिदी प्रसाद यादवले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न नसकिने बताउनु भएको छ। संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा यादवले दुवै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधि सुनिश्चित गर्न अप्ठ्यारो पर्न सक्ने बताउनुभयो। उहाँले प्रदेश र सङ्घीय संसदको निर्वाचनको लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन जतिसक्दो छिटो तयार गर्न आग्रह गर्नुभयो। उहाँले सभा संसद सदस्य निर्वाचन कानून, प्रतिनिधि सभा सदस्य निर्वाचन कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउनु पर्ने बताउनुभयो। यादवले स्थानीय तहको तेस्रो चरणको निर्वाचन र अन्य दुई निर्वाचनको कामलाई तीव्रता दिएको बताउनुभयो। समितिले प्रदेश र सङ्घीय संसदको निर्वाचन र त्यसमा समावेशी सहभागिताको विषयमा निर्वाचन आयोगसँग छलफल गरेको हो।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर 19 पुनः मतदान गर्न आदेश दिएको छ। न्यायाधीश द्वय ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फेरि मतदान गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो। सर्वोच्चले मतदान र मतगणना स्थलमा विशेष सुरक्षा व्यवस्था गर्न समेत सरकारको ध्यान आकर्षण गराएको छ। सर्वोच्चको निर्णयसँगै अधिवक्ता तुलसी पाण्डे सहित त्यही वडाका सदस्य उम्मेद्वार गुञ्जमान विश्वकर्माले दायर गरेको रिट निवेदन खारेज भएको छ। अब निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको 19 वडामा फेरि मतदानको मिति तोक्न निर्वाचन अधिकृतलाई आदेश दिनेछ। भरतपुरमा 90 वटा मतपत्र च्यातिएको भन्दै वडा नम्बर 19 फेरि मतदानको मिति घोषणा गर्न निर्वाचन आयोगले गत जेठमा मुख्य निर्वाचन अधिकृतलाई आदेश दिएको थियो।
काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। टेकु स्थित शुक्रराज अस्पताल तथा सरुवा रोग मा अस्पतालका चिकित्सक शेरबहादुर पुनले पछिल्लो 1 महिनामा यो अस्पतालमा उपचार गर्न आउने मध्ये 3 जनामा यो संक्रमण भेटिएको भन्दै सचेत रहन आग्रह गर्नुभयो। H1N1 भाइरसबाट हुने यो रोग लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास प्रश्वासमा अप्ठ्यारो हुने, बान्ता हुने लक्षण देखिने गरेको उहाँको भनाइ छ। उहाँले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्न, साबुन पानीले राम्ररी हात धुन, झोलिलो खानेकुरा खान सुझाव दिनुभयो।
पहिरोका कारण बैतडीको डोग दागेदार गाउँपालिका सितडको डोलमा गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ। लगातारको वर्षाका कारण गाउँ करिब 150 परिवार पहिरोको जोखिममा रहेको स्थानीय लोकेन्द्र बहादुर चन्दले बताउनु भएको छ। आर्थिक अवस्था राम्रो भएकाहरू सुरक्षित ठाउँतिर बसाइसरे पनि आर्थिक अवस्था कमजोर भएका जोखिममै बस्न बाध्य भएका छन्। जमिनभित्र कमेरोयुक्त माटो भएकाले वर्षेनी पहिरोले घर खेत बगाउँदै आएको स्थानीयको भनाइ छ। पहिरोका कारण लट्टीनाथ आधारभूत विद्यालय मेलन थला र सूर्यपन्त आधारभूत विद्यालय डोल पनि जोखिममा परेका छन्। डोगदागेदार र छ वडा कार्यालयका प्राविधिक लोकेन्द्र बहादुर चन्दले लगातारको वर्षाले पहिरो आउन थालेपछि विद्यालय पहिरोको जोखिममा परेको जानकारी दिनुभएको छ। वर्षाले पहिरो जाँदा पुरचौडी नगरपालिका तीनमा हर्क धामी र काँसी धामीको घर पनि जोखिममा परेका छन्।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। योङ कम्युनिस्ट लिग नेपालले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रेशम बोहराले पीडित पक्षले उजुरी दिँदा पीडितलाई मिल्न दबाब दिने गरेको भन्दै यसप्रति आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। योङ कम्युनिस्ट लिगले विज्ञप्ति जारी गर्दै कानुनलाई आफू अनुकूल प्रयोग गर्नेलाई दोषीलाई कारवाही गरी उन्मुक्ति दिन खोजेको भन्दै अपराधीलाई संरक्षण दिने कार्यमा पटक पटक गर्दै आएको जनगुनासो बढेपछि आफूहरूले बुझ्न खोज्दा समेत प्रहरीले आफूहरूलाई त्यसको व्यवस्था गर्ने गरेको बताइएको छ। अध्यक्ष पदम बहादुर बङद्वारा जारी विज्ञप्तिमा यसप्रति घोर आपत्ति प्रकट गर्दै आगामी दिनमा पनि पीडितको जाहेरीको आधारमा कार्यशैली नसचेपछि आफूहरूले आन्दोलनका कार्यक्रम गर्ने जनाइएको छ।
कञ्चनपुरलाई पूर्ण लोडसेडिङ युक्त मुक्त जिल्ला घोषणाको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएको छ। संगठनले उठाएका मागबारे विद्युत कार्यालयले व्यवस्था गरेको भन्दै विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज भट्टको कार्यकक्षमा तालाबन्दी गरेको हो। अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष वीरेन्द्र राज विष्टले नागरिकलाई दुःख दिने नियतले भइरहेको लोडसेडिङ विरुद्धमा तालाबन्दी गरिएको बताउनुभयो।
मुगुमा कुखुरा निरन्तर रूपमा मर्न थालेपछि स्थानीय चिन्तित भएका छन्। सोरु गाउँपालिका छमा कृषि तथा खाद्य सुरक्षा आयोजनाले बाँडेका कुखुराहरू मर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित भएका हुन्। कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालय मुगुद्वारा वितरण गरिएका कुखुराहरू धमाधन मर्न थालेको स्थानीय रामबहादुर साईले बताउनुभयो।
भेरी खबरमा अब एउटा विदेशको खबर। उत्तर कोरियाको मिसाइल परीक्षणको विषयलाई लिएर संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा हुने छलफलको कुनै महत्त्व नरहेको अमेरिकाले दावी गरेको छ। उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न वा उसमाथि प्रतिबन्ध लगाउने विषयमा सुरक्षा परिषद बैठकले केही गर्न नसक्ने भएकाले परिषद बैठकको महत्त्व नरहेको र आफूहरूले त्यसका लागि आह्वान पनि नगर्ने अमेरिकाको भनाइ छ। सुरक्षा परिषदको बैठकले अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियालाई चेतावनी दिन वा उसको गर्न अनिच्छुक रहेको सन्देश दिने गरेको संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेरीले बताउनु भएको छ। उत्तर कोरियाले पछिल्लो पटक शुक्रबार अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गर्दै आफ्नो देश अमेरिकाका कुनै पनि मुख्य स्थानमा आक्रमण गर्न सक्ने स्तरमा पुगेको दावी गरेको थियो। उत्तर कोरियाले 3 हप्ता अघि पनि अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो। उत्तर कोरियासँग वार्ताको समय सकिएकाले अब चीनले उसलाई रोक्नका लागि चीन काम सुरु गर्ने बेला आएको अमेरिकी राजदूत हेलीले बताउनु भएको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि 6 टिम सहभागी हुने भएका छन्। आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्टले पत्रकार सम्मेलन गरी यसअघि जस्तै 6 टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जनाएको छ। मङ्सिरमा हुने प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरवा, वीरगन्ज, विराटनगर, पोखराका टिम सहभागी हुनेछन्। एक टिममा 15 खेलाडी हुने र सबै टिमले 3 विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएका छन्। मैदान कृतिपुरमा राउन्ड रोबिनका लिगमा प्रतियोगिता सञ्चालन हुनेछ भने लिगको शीर्ष 4 रहने टिम प्लेअफमा पुग्नेछन्। प्रतियोगिताको विजेताले 21,00,000 रुपियाँ पुरस्कार पाउनेछ भने प्रतियोगिताको लोगो समेत सार्वजनिक गरिएको छ।
र भलिबल राष्ट्रिय खेल घोषणा गरेको भन्दै नेपाल भलिबल सङ्घले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्मान गरेको छ। दाहालको निवास लाजिमपाटमा हिजो आयोजित कार्यक्रममा सङ्घका पदाधिकारीले दाहाललाई सम्मान पत्र प्रदान गरेका हुन्। नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको हो। माओवादी केन्द्रका दाहालले भलिबललाई राष्ट्रिय खेलका रूपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता, खेलाडीको विकास, पूर्वाधार निर्माण क्षेत्रमा विशेष ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ। संघका अध्यक्ष मनोरञ्जन शर्मा नेतृत्वको टोलीले राष्ट्रिय खेलको मान्यतासँगै नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोललाई प्राथमिकता दिन सुर्खेतका राजनीतिक दलहरूको आग्रह, स्थानीय तह नटुक्राउन सुझाव।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा, दुवै निर्वाचन एकैपटक गर्न उचित नहुने प्रमुख निर्वाचन आयुक्तको दावी।
उत्तर कोरियाको मिसाइल परीक्षणबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा हुने छलफलको कुनै महत्व नरहेको अमेरिकाको दावी, वार्ताको समय सकिएको भनाई।
र आगामी मङ्सिरमा हुने एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटमा 6 टिम सहभागी हुने, विजेताले 21 लाख पाउने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।